रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा आज हामी दुईवटा छोटा कथाहरू सुनाउनेछौँ। हामी आज कथाकार पोषण पाण्डेले लेख्नुभएको भिनाजुको स्वेटर र कथाकार विष्णु प्रसाद धितालले लेख्नुभएको सान्नानी शीर्षकको कथा सुनाउनेछौँ। सुरुमा भिनाजुको स्वेटर। यो कथामा एक विवाहित नारीको ईर्ष्याजनित मनोभाव महसुस गर्न सकिन्छ। यो आजभन्दा झन्डै 50 वर्ष अघि लेखिएको कथा हो। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ कथाकार पोषण पाण्डेले लेख्नुभएको कथा भिनाजुको स्वेटर। सविता उफ्रँदै उफ्रँदै आई र शान्तिलाई भनी, दिदी दिदी, भिनाजुले भने सिनेमा हेर्न जाने रे, जान्न भन्दै जा। शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन्। सविता एकछिन अबोध चेहरा लिएर उभिए राखी। उसलाई लाग्यो उसकी दिदी कस्ती निरस छिन् र श्रृङ्गको कुरापट्टि पटक्कै चाख लिन्नन्। उनीभन्दा कति वर्षले जेठी हुन् र 5 वर्षको त फरक छ नि। सविता दिदीको मूर्ख्याईप्रति मनमनै खिसी गरेर गई। पर पुगिसकेकी सवितालाई बोलाएर शान्तिले सोधिन्, सुन त, तैँले जाम भनेकी कि भिनाजुले हिँड भनेका? यसो भन्दा शान्तिको अनुहारमा बनावटी खुसीको झलक थियो। सवितालाई आश्चर्य लाग्यो। ऊ घुँडा टेकेर बसी दिदीको चुल्ठो हातमा खेलाएर आफ्नो स्वभावसँग मिल्दोजुल्दो चञ्चल बाणीमा भन्न लागि, छ नि दिदी, म त बारीमा घाम तापेर बसिरहेको थिएँ है, अनि भिनाजु आएर के भन्नुहुन्छ, सिनेमा हेर्न जान्छु भनेर सोध्नुहुन्छ, अनि म त दिदीलाई सोधेर आउँछु है भनेर आएकी दिदी। शान्तिको चेहराबाट खुसी खस्यो। ठिक त्यसै गरी जसरी बिहानको दुबोमा टल्केर बसेको शीतबिन्दु हावाको हल्का थप्पडमा खस्दछ, यसपटक उनले कुनै पनि वाक्य झर्केर बोलिनन्। केवल यति मात्र भनिन्, हुन्छ त नि ल, जाम्ला। हो दिदी, जाने। सविताको खुसी पानीको फोहरा जस्तै फुट्यो। उसको चेहराबाट उसको हृदय छर्लङ्ग देखिएको थियो। तैपनि शान्तिको हृदयको भित्री भागमा एउटा प्रश्न अल्झि नै रहेको थियो। उसलाई सुल्झाउन नसकी उनी बारम्बार पन्छाउने गर्दथिन्। फेरि पनि प्रश्न उनको सम्मुख आइ नै रहन्थ्यो, उनलाई सताइ नै रहन्थ्यो। यता केही महिनादेखि सविता दिदी कहाँ आएर बसेकी थिए। शान्ति र सविताको बाल्यकालदेखि नै साह्रै मेल थियो। अहिले पनि शान्तिलाई बहिनीको लडकपन र चञ्चल चरित्र देख्दा मायाले मै खाउँ जस्तो लाग्छ, किनभने सविता अहिलेसम्म पनि काने काने पिच्चा र लुकामारी खेल्दछे। अहिले पनि उसको हिँडाई चाल चलन सबै उस्तै छ, केवल उमेरको रङ उसले थाहा नपाई नपाई चढिरहेछ। शान्तिलाई त अब त्यस किसिमका खेलहरू मन पनि पर्न छोडे। कहिले काहीँ बाल्यकालको स्मृतिले खेलौँ खेलौँ जस्तो लागे पनि लाज र सङ्कोचले खेल्न दिँदैन। अर्को कुरा, उनको प्रकृति पनि बहिनीको जस्तो थिएन। उनलाई हमेसा यही सोच्नु परेको थियो कि उनले पतिलाई रिझाउन किन सकिनन्। सविता जब उसको पोहीको तारिफ गर्दै भन्थे कि भिनाजु असाध्यै जाति हुनुहुन्छ, त्यस बेला शान्तिको मनमा एक प्रकारको चोट लाग्दथ्यो। बहिनीमाथि अनौठो किसिमको गुप्त ईर्ष्या भड्केर आउँथ्यो, तर आवेशमा आएर कहिले पनि उनले बहिनीलाई यस्तो कुरा भनेकी थिएनन् जुन उनको अँध्यारो मनभित्र माकुराको जालो लगाए झैँ आफै आफै उनिँदै गइरहेको थियो। एक दिन शान्ति बारदलीमा बसेर कपाल कोर्न लागेकी थिइन्। अघिल्तिर एउटा सानो ऐना थियो। ऐनामा आफ्नो अनुहार देख्दा अनायास उनलाई बुढी भए जस्तो लाग्यो। कोर्दा कपालका केस्रा झर्ने गरिरहेका थिए। मुखभरि चायाको टाटे टाटो देखियो। शान्तिले धमाधम पाउडर दलिन्। उनको मुख हिउँ जस्तो सेतो देखियो। यत्तिकैमा ठुला आँखामा गाजल लगाएर सविता आइपुगी। उसले सेतो नैनसुतको सुरुवाल र बुट्टै बुट्टा भएको सिल्केन घाँगर लगाएकी थिए। उसको गालामा मानो रातो गुलाब फुलेको थियो। जिउ टम्म र पुष्ट। किन दिदी, हजुरको त कपाल पनि फुलेछ, हेर्नु त। सविताले एउटा सेतो रौं उखेलेर शान्तिको हातमा राखिदिँदै भनी, शान्तिले सविताको केश हेरिन्, हात हेरिन्, खुट्टा हेरिन्, सम्पूर्ण अङ्गको निरीक्षण गरिन्, तर सविताको हातमा राखिदिने कुनै पनि वस्तु फेला पार्न सकिनन्। चुपचाप लागिन्, केही बोलिनन्। हातको सेतो रौं हातमा मल्दै केवल यति मात्र भनिन्, बिनाजु आउनु। सविता प्रफुल्ल मुद्रामा बोली, गोपीनाथ नजिकै आइपुगेपछि उसले लाडिएर भने, भिनाजु, दिदीको कपाल त फुलेछ, ए हेर्नुहोस् त, कपाल कालो हुने तेल ल्याइदिनु न भिनाजु। शान्तिलाई बहिनीको यो सहानुभूति रत्तिभर मन परेन। भित्रभित्रै चिडहीन पोइको मुखतिर हेरिन्। गोपीनाथका आँखा एक तमाससित सवितालाई हेरिरहेका थिए। उनले भने, कपाल कालो हुने तेल रे, भोलि त्यहाँ प्रदर्शनीमा किन्देउला है। प्रदर्शनीको वातावरण त्यस दिन निस्सासिएको थियो। जताततै हुल थियो, घुइँचो थियो, आँखा झिमिक्कै गर्न नहुने। एक ठाउँमा रोटेपिङ घुमिरहेको थियो। सविताले इच्छा गरी गोपीनाथले टिकट किने। शान्तिले भनिनन्, सविताले आग्रह गर्दै भने, जाम न के दिदी, के भयो त नि, एकछिन त हो, कस्तो मन छ्या, दिदीको त के कुरामा नि नबस्ने, तँ जानु त भइगयो त, उह बिनाजु भइहाल्नुहुन्छ, मलाई यहाँ कस्तो रिनाच लागिरहेछ, म यहीँ बसिराख्छु, तँ जा बिनाजुसँग। ए भइगयो नि त भइगयो, रिङ्गट लागे मान्छेलाई किन कर गर्छु, गोपीनाथले खाली भएको ठाउँ पुरा गरेर भने। कसैले नदेख्ने गरी शान्तिले दुई थोपा आँसु जमिनमा खसालिन्, आँखा पुछी बाँसको खम्बामा अडेस लगाएर उभि राखिन्। पिङ घुम्यो, गोपीनाथ र सविता पनि घुमे। शान्तिले हेरिरहन सकिनन्। साँच्चै नै उनलाई अब भने रिङ्गटै लागेर आयो। दृष्टि घुमाएर उनले अर्कैतिर लागिन्। त्यस बखत उनको मुखमा ग्लानी गढेको थियो। एक ठाउँ यस्तो आइपुग्यो, अत्यन्तै घुइँचो लागेको थियो। हुलमा शान्ति अल्मलिन, गोपीनाथ र सविता एकातिर परे। शान्तिले आँखा च्यातेर चारैतिर हेरिन्। ओठ सुक्यो, शान्ति बेचैन हुन थालिन्। एउटा पसल बाहिर राखेको बेन्चमा बसी आउने जाने मानिसको मुख अनुहार निहालेर हेर्न थालिन्। समयको कठोर पाइलाले शान्तिलाई कुल्चँदै कुल्चँदै गयो। उनको कल्पनाले अनुमान खिच्न थाल्यो। त्यो अनुमानमा यस्ता चित्रहरू उपस्थित भए जसलाई देखेर शान्तिको मन भित्रभित्रै डाह, ईर्ष्या र प्रतिशोधले धप्प बल्यो। उनका आँखामा आँसु थिएन, तर त्यस बेला ताप भने चढेको थियो। ल हेर दिदी, त यहाँ मजाले बसिरहनु भएको रहेछ, हामी उहाँ खोज्दा खोज्दा कस्तो। शान्तिले झस्केर हेरिन्। गोपीनाथ र सविताको चेहरा रातो रातो निकै रमाएको देखिन्। सविताले झोलाभित्र हात गुसार्दै भने, हेर्नुहोस् त दिदी, बिनाजुले हजुरलाई कपाल कालो हुने तेल किनिदिनु भएको छ, अनि मलाई चाहिँ यो स्वेटर बुन्ने ऊन अनि क्रिम छ अनि पाउडर छ, घरमै गएर हेरौँला अब सब, हुन्न दिदी? हुन्छ, के भएर अब जम्मै यहीँ हेरेर साध्य पनि त छैन। शान्तिले गोपीनाथतिर पुलुक्क फर्केर हेर्दै जवाफ दिइन्। गोपीनाथले पनि भने, ल ल उठ हिँड, धेरै बेर पनि भयो अब त। बाटोमा सविताले हातको ऊन देखाउँदै भने, दिदी छ नि यो ऊनको नि, म भिराजुलाई एउटा राम्रो स्वेटर बुनिदिन्छु है दिदी, हुन्छ? कुन्नी त नि, मलाई के सोचिस, सोध्न जसलाई बुनिदिने हो। शान्तिको उत्तरमा रोष थियो। सविता स्वेटर बुन्नमा यति तल्लीन हुँदै गई कि जसलाई बिदा बितेको थाहै हुँदैनथ्यो। स्वेटर तयार हुँदै आइरहेको थियो। सन्तोष र सफलताको झलक उसको मुखमा झन्झन खुल्दै आइरहेको थियो। स्वेटरलाई बाहिरबाट आफ्नो छातीमा लगाएर हेरी फुलको बुट्टा राखेको उसलाई साह्रै राम्रो लाग्यो। हातमा स्वेटर झुन्ड्याएर रोजको जस्तै सविता भिराजुको आङ नाप्न गई। भर्याङमा उसको शान्तिसित भेट भयो। हेर्नु त दिदी, भिराजुको स्वेटर सिक्दिनै लाग्यो, एकचोटि आङ नापम न त भनेर जान लाखी, यहाँ के यो काखीनिर अलिकति सानो हुन्छ कि जस्तो लाग्यो, कस्तो छ दिदी, भिराजुलाई सुहाउँछ कि सुहाउँदैन भन्नु त, सुहाउँछ है, सविताले यस्तरी भनी मानौ उसलाई अरू कुरा गर्ने फुर्सदै छैन। शान्तिको ओठमा बनावटी मुस्क्याई फुर्यो, घुटुक्क थुक निलेर उनले जवाफ दिइन्।
खै यो फुल राखेको त सुहान कि क्या, आइमेल लाउन जस्तो भयो।
बरु मलाई दिन त नि यो, म मिनाजुलाई अर्को बुन्दिउँला।
कस्तो मजाको कुरा हो, अर्काले कति दुःख गरेर बुनेको भिनाजुलाई भनेर मलाई दिएरे।
सविताले हेलचक्रेका साथ आँखी भौ खुम्च्याएर हाँस्दै भने, सविता मिनाजुको कोठातिर दौडी शान्ति टोलाएर हेरिराखिन्। रोज रोज यसरी आङ नाप्ने न्यूले भिनाजुको कोठातिर गइरहेकी सवितालाई देख्दा शान्तिको मनमा यो सन्देह जागरूक हुन थाल्यो जसलाई रोक्नको लागि उनले कैयौं रात नसुतिकन बिताएकी थिइन्। फलस्वरूप त्यो दिन राति पनि शान्तिलाई निन्द्रा लागेन। तीन चार पल्ट उठिन्, पानी पिइन्, घडी हेरिन्। रातको 2:30 बजेको थियो। चकमन्न रातमा शान्ति जुरुक्क उठेर सविताको छेउमा पुगिन्। सविताको सुखद श्वासले उनलाई पोल्न थाल्यो। हुन हो, शान्तिलाई यस्तै लाग्यो कि उसको निन्द्रा सविताले नै चोरीकी छे। अनायास शान्तिको हातको पन्जा सविताको गोल घाँटीमा पुग्यो। वातावरण बिल्कुलै नौलो देखियो, तर त्यो धेरै बेर टिक्न सकेन। शान्तिको दृष्टि सविताको सिरानबाट चियाइरहेको स्वेटरमा अल्झियो। बिस्तारै उनले स्वेटर झेकिन्। स्वेटरको अगाडि पछाडिको पाटा जोडिन लागेको थियो। अनुमान लगाउँदा भोलि बेलुकी पख स्वेटर तयार हुने सम्भावना देखियो, किनभने सविताको तल्लीनतामा कुनै मानसिक व्रत छ, सायद कुनै बलियो तपस्या। यस तपस्याले उसको शरीरमा कति पनि शिथिलता र शुष्कता ल्याएको छैन, बरु फुर्ती र तागत चढाएको छ। शान्ति सोच्दै जान्छिन्, भोलि बेलुका जब गोपीनाथको आङमा स्वेटर छिर्नेछ, त्यसपछि उसको अधिकारको कुनै मूल्य रहने छैन। गोपीनाथको आङलाई स्वेटरको न्यानोपनाले यति विमोहित पार्नेछ कि फेरि उनी त्यसलाई छोड्न चाहने छैनन्। यो पनि निश्चय छ कि जबसम्म गोपीनाथको आङमा स्वेटर रहन्छ, तबसम्म शान्तिको आत्मा छटपटाइ नै रहन्छ। शान्तिलाई यस्तो भान पर्यो मानौ उसको अगाडि एउटा भयानक खेलको पर्दा खुल्न लागिरहेछ, जसको पूर्वसूचक घण्टीको आवाजले उनको सम्पूर्ण शरीर थर्किरहेछ। अनि बिस्तारै शान्तिको आकांक्षामा गाँठो पर्दै आयो। उनले हातले स्वेटर चपक्क समातिन्। भन्दछन् रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्ने नदिनु जाति। त्यसो भए किन उनी गोपीनाथको आङमा पुग्नु अगावै स्वेटर नजलाइदिउन्, किनभने स्वेटर अहिले उनको कब्जामा छ। यस्तो सोच्दा शान्तिको मनमा सविता उपर अलिकति पनि सहानुभूति आएन भन्न सकिन्न। त्यसैले त उनको ईर्ष्याले तत्काल अर्को रूप धारण गर्यो र शान्तिले बिस्तारै बिस्तारै स्वेटर उधार्न थालिन्। केही क्षणपछि नै उनको यो क्रिया यस्तरी बढ्दै गयो कि मानव कुनै मेसिनको तेज पूर्जाले स्वेटर उधारिरहेछ। उध्रेको ऊन एकातिर थुप्रिँदै गइरहेको छ। कार्यको यस दौडमा शान्तिको हातले एकपटक सविताको पिठ्यौमा धक्का लाग्न पुग्यो। सविता बिउझी एक तमासको अनुहार लगाएर उसले दिदीलाई हेरी। डरले कामेको झेनो आवाजमा उसले दिदीसँग सोधी,
अच्छा दिदी के भो, किन उधार्नु भएको?
शान्तिको स्वेटर उधार्ने क्रिया तत्काल बन्द भयो। उनले दृढ स्वरमा भनिन्,
बिनाजुलाई यस्तो स्वेटर सुहाउँदैन सविता, म अर्कै बुन्दिउँला।
दिदीका कुरा सुनेर सविताको चेहरा आश्चर्यले लाल हुन पुग्यो। उसले झट्टै भने,
अच्छा यो बिनाजुको हो त नि दिदी, यो त तपाईँले पो बुन्देको त। बिनाजुको स्वेटर त हिजो राति लगाएर दिइसके दिदी, कस्तो सुहाएको छ बिनाजुलाई हेर्नु जान त, त्यही लाट त सुत्नु भएको छ बिनाजु।
सुन्नेलाई सुनको मालामा हामीले भर्खरै सुनायौं कथाकार पोषण पाण्डेले लेख्नुभएको कथा भिनाजुको स्वेटर। अब हामी सुनाउँदैछौ कथाकार विष्णु प्रसाद धितालले लेख्नुभएको सान्नानी शीर्षकको कथा। बाल्यकालको सम्बन्ध 81 वयस्क अवस्थामा आएर विचार्दा कस्तो देखिएला त? के ती छुटी गएका सानाका सम्झनाहरू सुखद मात्रै होलान् र? यसको उत्तर यो कथाले दिन्छ। यो पनि झन्डै 50 वर्ष अघि नै लेखिएको कथा हो। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ कथाकार विष्णु प्रसाद धितालले लेख्नु भएको कथा सान्नानी। म त केटाकेटीदेखि ज्यादै चकचके मान्छे। पल्लो गाउँमा एउटा पाठशाला थियो। एकजना प्रथम परीक्षा पास गरेका गुरुजी हामीलाई पढाउनु हुन्थ्यो। उमेर त्यही 35-36 वर्ष हुँदो हो। पाको भनौँ भने जीवनको अनुभव कति थियो मेरो केटाकेटी उमेरले राम्रो अन्दाज गर्न पाएन। कच्चै भनौँ भने जुङ्गा पहेँला लामा र केही घोप्टिएका थिए। मेरा ओठ कलिला राता र नाङ्गा थिए, त्यसैले मलाई बराबर प्रश्न उठ्थ्यो। गुरुका जुङ्गा पाक्न कैला भएका हुन् वा तमाखु र चुरोटका धुवाले कैलिएका हुन् भन्ने सोध्ने साहस त कहिले गर्न सकिन। ऐना भेट्टाएमा आफ्नो ओठ हेरेर दङ्ग पर्थे। त्यति हो, जे भए पनि पुराणका पुराना पुराना कथा, नेपाल खाल्लोका एक दुई ठाउँका खास गरी गुठी गुरुज्यू र पशुपतिनाथका वर्णन र कौमुदीका कठिन वृत्तिका अर्थ सुन्न पन्न पाउँदा मेरो भावना उहाँ उपर परिपक्व थियो। गुरु शुश्रूषया विद्या भनेर कतिपल्ट मैले चुट्दा गुरुजीलाई पानी पनि हालिदिए थिए। अझै पनि मेरा पुराना कथाको ज्ञान, संस्कृतिको जानकारी, सनातन संस्कृतिको वासना सबै उहाँका नितान्त ऋणी छन्। एक दिन वृत्तहन शब्दको पाठमा सुनाउँदै थिए, मलाई गुरुले कलमको सरले तीनपल्ट पिट्नुभयो हत्केलामा। मलाई मैले कहीँ भूल भने जस्तो लागेन अनि चौथो पल्टको पिटाइमा गुरुले सिकाइदिएको यस्तै त हो नि भन्दै गुरुको हातबाट कलमको सर खोसेँ। अरू सबै विद्यार्थी छक्क परे जस्तो लाग्यो। हामी जाईको रुखमुनि बसेर पढ्थ्यौँ। गुरुले जाईको सानो हाँगो भाँच्न हात लम्क्याउनु भयो। म स्वयंकुच्चा ठोकेर भागेँ। त्यस दिनदेखि पाठशालाले मेरो साथो लिएको थियो। बानी त मेरो अझै उस्तै छ चकचके। तर मेरो पाठशाला भारतवर्षको प्रसिद्ध सहरको नामी कलेज छ। अहिले प्रथम परीक्षा हामीभन्दा धेरै तल छ, तर हाम्रा आचार्यहरू ज्ञान विज्ञानको खजानाले आकाशमा ग्रह नक्षत्र चहार्दैछन्। रेखीले आधा छोपिएको मेरो तरुण ओठ हेर्दा म अझै पनि ऐनामा दङ्ग पर्छु। गुरुहरूका ओठ कसैका नाङ्गा र कसैका तिल चामल भएर रहस्यमय छन्। हामीले पढ्ने ठाउँमा खास ऋतुमा आउने जाहीको बासना मात्र छैन, पेरिस प्रवृत्ति सहरमा जन्मेका फूल र वनस्पतिको महक गमागम भरिएको छ। त्यो नजिकैको बेन्चमा बस्ने दिदी बहिनीको ठुलो सौजन्य हो। अझै पनि कथा सुन्ने बडो चाख छ मामा। पुरानो होइन, सबभन्दा नयाँ तीनधारा पाठशाला र रानी पोखरी पाठशाला वा हस्तिनापुर र अयोध्याका होइनन्, अक्सफोर्ड, न्युयोर्क र मस्कोमा घटेका। पाठ र परीक्षाको भय अझै जोरदार छ, तर गुरुजीको त्रास छैन, बरु आकर्षण छ। अध्यापकहरूमा भक्ति भावना अझै प्रबल छ, तर देवता स्वरूप होइन, मेसिन स्वरूप। एक दिन कलेजमा धुम बसन्तोत्सव थियो। रविन्द्र परिषदका सचिवले जताततै अत्युक्तिपूर्ण विज्ञापन दिएका मात्र नभई मलाई खास कुनै कामको अभिभारा पनि सुम्पेका थिए। तीमध्ये एउटा काम थियो लेडिज गेटमा बसेर टिकट जाँच्नु। म कुनै साह्रै शुद्ध बुद्ध वा असाधारण इमानको वा धेरै महिला छात्राले पत्याएको भएर होइन कि हिन्दुस्तानमा आएको नेपाली भएर होला। कलेजका कति छात्र छात्राले सुरीला गलामा वासन्ती महकले सरस्वतीलाई आह्वान गर्ने दिन, प्रिन्सिपल लगायत सारा प्रोफेसर आउने दिन, कार्यक्रम 6:30 बजे सुरु गर्ने भनी हामी सबैको अठोट थियो। करिब 5:30 बजे म एक्सप्लेनेडमा कलेज स्ट्रिटतिर आउने ट्राममा घुसेँ। सारा अफिसका भोका पेट कर्मचारीहरू हतार हतार गर्दै घरतिर दगुर्ने बेला कतिका घर डेरामा ढोका झ्यालमा तिर्खालु आँखाहरू पट्याई लागुन्जेल पर्खिरहेका होलान्। कतिलाई कता कतातिर नकै नहुने होला। ठाउँ धेरै भरिसकेको थियो। बल्ल बल्ल एउटा लेडिज सिटमा थुचुक्क बसेँ। बस्नु के थियो, कन्डक्टरले लेडिज सिट भनिहाल्यो। नाकको चालले उठेर पन्छिए त्यहीँनिर। एउटी भद्र महिला सानो 5-6 वर्षकी ठिटीलाई लिएर आएर त्यहाँ बसिन्। ट्राम भरिसकेकाले म तिनै निर उभिएर रहेँ। ती महिलाको कपाल ज्यादै लामो, नागबेली परेको धेरै लहरी लहरा माया, मुखमा न क्रिम न पाउडर, केही उदास, आँखामा ग्लानी चारैतिर भए पनि आँखी भौँ र परेलाको गाढा कालीमाले त्यसलाई छोपे जस्तो मलिनो लाम्चो गोरो न गोरो चेहरा, जिउ न दुब्लो न मोटो, उमेर त्यही 20-22 हुँदो हो।
झट्ट हेर्दा तिनले नजिक भन्दा केही टाढाको कुरा, देखेको भन्दा नदेखेको कुनै कुरा हेरिरहेको जस्तो भान पर्थ्यो। सानी ठिटीलाई त्यही सिटमा राखेर हातले समाई उनी सडक पार गर्न लाम बसेको बाटो पर्खुवाहरूतिर अलक्षित भावले हेर्न लागिन्। झट्ट देख्दैमा तिनी कुन जातिकी स्त्री होलिन् छुट्याउन मुस्किलै पर्थ्यो। खालि बङ्गालकी बङ्गाल नै होइनन् भन्नेसम्म जानिन्थ्यो। पहिलो दृष्टिमा यहाँभन्दा बढ्ता मैले केही उनको खबर पाउन सकिनँ। म आफ्नै उत्सवको तानमा मस्त थिएँ। कन्डक्टरले वेलिङटन स्क्वायर नेर आइपुगेर टिकट माग्दा मेरो आँखा फेरि ती महिलातिर तानिए। उनको काखमा भर्खरै धोएको डम्बर कुमारीको तीन तहको खास्टो रहेछ, साथैमा बालकृष्ण समको पुस्तक मा पनि रहेछ। यी दुई कुराले मलाई तिनी नेपाली रहेछन् भन्ने पूरा विश्वास भयो। पहिलो झलकमै ती महिला देखेर मनमा कस्तो कस्तो अज्ञात अप्ठ्यारोपन लागेकोले यो नेपालीपनले बढायो भनौँ भने बिल्कुल सत्य होला जस्तो लाग्दैन। नवयुवकहरूको अलिकति हिस्सी परेकी स्वास्नी मान्छेको अनुहारमा विशेष अनुराग जन्मनु, त्यसमा पनि साहित्यको विद्यार्थीलाई टाढा हेरेर गहिरी नै तटस्थ प्रवृत्ति प्रकट हुँदै जानु ज्यादै मामुली कुरा हो। तैपनि स्वास्नी मान्छेको बारेमा विशेष नाटीकुटी नगर्ने बानीले मलाई उनको बारेमा खोजी गर्ने प्रयत्न गर्न दिएन। मलाई विश्वास छ फेरि मेडिकल कलेज नेर ट्राम बजेर नआउँदासम्म मैले तिनलाई हेरिन। अज्ञात परिचयको आभासले तिनीतिर लहस्याएको मनलाई पनि अनुहार मिल्ने मान्छे त कति हुन्छन् कति भन्ठानेर मोड्दै आफ्नै उत्सवतिर लगाएँ। मेडिकल कलेजको ढोका आइपुग्ने बित्तिकै तिनी उठिन्, तर भिडले गर्दा तिनी ओर्लने बेलासम्म फेरि ट्राम आशुतोष बिल्डिङसम्म दगुरी हाल्यो। म पनि उत्रँदै थिएँ, उनी आफ्नै छोरीलाई च्यापेर मभन्दा अगाडि झरिन्। कुइँचोमा समाउने कमजोरी आडमा तिनी के उत्रँदै थिइन्। ट्राम घच्याक्क गर्यो र ट्रामको पछिल्तिर मुख गरेर ओर्लिन लागेकी महिला कसो घोप्टिएनन्। छोरी त खसाली हालिन्। मैले हतारमा हाम फालेर बेसरी लाग्यो कि क्यारे भन्दै ती रुन लागेकी केटीको लुगामा लागेको धुलो टकटकाइदिए। निधारमा थोरै दरफर्याएको रहेछ। मैले भने, तपाईँहरू एउटा ड्रामबाट ओल्न पनि जानुहुन्न? भिडमा कमसेकम अलिकति होस त गर्नुपर्छ। हेर्नुहोस् कसो ड्रामले च्यापेन। मेरो कुराले तिनलाई झन् कति लाज मर्नु भयो होला। त्यसबेला मैले अनुमान पनि गर्न सकिनँ। तिनले मलाई अकस्मात सोधिन्, तपाईँ यहाँ के डाक्टरी पढ्नुहुन्छ? मैले हतारमा जवाफ दिएँ, होइन, म त यहाँ प्रेसिडेन्सी कलेजमा पढ्छु, तारानाथ नेपाल भनेपछि जसले पनि चिन्छ। ल, जानुहोस् है त राम्रोसँग। यति भनेर म फटाफट कलेजतिर लम्किएँ। कति बेला पुगुला जस्तो भइरहेथ्यो। मलाई तिनको बारेमा विचार गरिरहने सुधै रहेन। वसन्तोत्सवको तयारी, मिठा बङ्गाली गाना, कलेजमा पढ्ने कति शिक्षित युवतीहरूका किसिम किसिमका मायालु लय, वासन्ती लहरे रेशमी सारीमा फराक फुरुक गर्ने ती परीहरूकै चित्रले मलाई व्यतीत घटनामा विचार्ने मौकै दिएन। त्यस दिनको करिब एक सातापछि नोटिस बोर्डमा मैले एउटा चिठी पाएँ। मलाई बेसी आश्चर्य पनि लागेन। तारानाथ नेपाल प्रेसिडेन्सी कलेज लेखिएको खाममा अचम्म लाग्नु नै के थियो र डेरा पुगेर मात्र मैले चिठी खोलेँ। कलकत्ताबाट 13/3/1948 मितिमा चिठी लेखिएको रहेछ। बाबुदाई, मेरो यो सम्बोधनमा तपाईँ निश्चय बाबुदाई नभए मलाई माफ राख्नुहोला। तपाईँको घर नेपाल हो कि थर नेपाल भएर नेपाल बनाउनु भएको हो मलाई अझै भ्रम छ। तारानाथ त अनेक हुन सक्छन्, तैपनि मेरो पुरानो माइतीका तारानाथ नेपाल, जसलाई हामी बाबुदाई भन्थ्यौँ, उहाँ पनि कलकत्तामा हुनुहुन्छ अरे भन्नेसम्म सुनेकी थिएँ। त्यसैले तपाईँको थर नेपाल होला भन्ने विश्वास छ। त्यसबाहेक तपाईँलाई ट्रामबाट ओर्लेर पहिले देख्ने बित्तिकै मलाई अज्ञात आन्तरिक प्रेरणाले तपाईँतिर तानिरहेथ्यो। दुर्भाग्यले भनौँ वा भाग्यले भनौँ, तपाईँसित बोल्नेसम्म संयोग त पर्यो, तर चाहेको जवाफ तपाईँले दिनु भएन। न त मैले तपाईँ कुन कलेजमा पढ्नुहुन्छ भनेरै सोधेकी थिएँ, न त तपाईँको नाम नै सोधेँ, न त तपाईँले म उप सहानुभूति देखाएर खोजी नीति नै गर्नुभयो। मेरो अवस्था, मेरो अनुहार र ढङ्ग देखेर सायद तपाईँलाई कहाँको घाँडो आइलाग्यो जस्तो लागेर मेरो विषयमा थाहा पाउन चाहनु भएन होला। भन्ठाने तपाईँको चञ्चले बानी सोधेभन्दा बढ्ता भन्नुभयो, बाठो लाग्नुभयो, त्यसले पनि मलाई तपाईँ बाबुदाई नै हो भन्ने लाग्यो।
चश्मा लगाउनु भएकोले आँखाबाट त केही अन्दाज पाइन, तर टोपी नलगाउनु भएकोले निधारको खतबाट तपाईँलाई बाबुदाई भन्नमा मैले यति साहस गरेकीमा क्षमा राख्नुहोला। भए पनि नभए पनि तपाईँले गरिदिनु भएको त्यस दिनको उपकारका निम्ति म ज्यादै ऋणी छु। मेरी छोरी साँच्चै ट्राममन्तिर परेकी भए। तपाईँसित आकस्मिक भेट भएको एक साता भइसक्यो। मलाई अझै भ्रम छ, तपाईँ यदि बाबुदाई भए, बाबुदाई मलाई तपाईँको ज्यादै खाँचो छ भनौँ भने पत्याउनु हुँदैन होला। छोरी कि बाबुको औषधि गराउन भनेर यहाँ आएकी थिए। हिजो राति 15 दिन अस्पतालमा कुरेपछि उहाँ हामी सबैलाई यस्तै छोडेर जानुभयो। हाम्रो यहाँ आफ्नो भन्ने कोही पनि थिएन। अस्पतालमा तपाईँको चिने जानेका साथी वा डाक्टर कति हुँदा हुन्? तपाईँ बाबुदाई नभए पनि त्यो बेलामा मेरो कुरा सुनिदिने डाक्टरी पढ्ने विद्यार्थी मात्र भइदिएको भए पनि मेरो प्रश्नको उत्तर पुग्थ्यो। मसित यहाँ छोरी छ, त्यति हो। मलाई के कस्तो पर्यो होला तपाईँ सजिलोसित अनुमान गर्न सक्नुहुन्छ। मेरो कलकत्ता आएको काम पनि सकियो। कलकत्ता एकछिन बस्न रत्तिभर मन छैन। भारी तारे ठिक पारिरहेछु, भरे 4 बजे जान्छु होला। मेरो अगाडि अन्धकार छ भनौँ भने बाहिर त उज्यालै छ। अब बाँचेर पनि के गर्ने? नबाँचु पनि यो छोरीको मुख हेरेर बाँच्नै पर्यो। जिल्ला शून्य र निराशा बाहेक केही पनि छैन, यस्तै लेखेको रहेछ। के लाग्यो? भए गएको दुःख पोखेर मात्र के गर्नु? अति आशा लिएर आएकी थिएँ, विधिले यस्तै पार्यो। रित्तै जान्छु अब। मैले ठेगाना नदिएकोमा अन्यथा नमान्नुहोला। एक त तपाईँ बाबुदाई हो कि होइन, नभए मेरो यो सबै क्रन्दनको फल मैले कस्तो कल्पना गर्नुपर्छ त्यो तपाईँ अन्दाज लगाउन सक्नुहुन्छ। दोस्रो, तपाईँले आफ्नो त मोटामोटी ठेगाना बताउनु भयो, मेरो जान्न चाहनु भएन। नचाहनेलाई ठेगाना दिइरहेर पनि के फाइदा? तपाईँ बाबुदाई नै भए पनि अब भेटेर के फाइदा? भरे त गइहाल्छु। अनाहकमा तपाईँले पनि दुःखमा किन मुछौँ? मेरो दुखी अनुहारमा तपाईँले मलाई चिन्न नसक्नु भएकोमा मलाई कस्तो कस्तो लागिरहेकै छ। आशा छ तपाईँको पढाइ राम्ररी चलिरहेको होला। तपाईँलाई विधाताले सदा सर्वदा आरोग्य राखुन्। तपाईँलाई माया गर्ने सान्नानी। मैले खामको टिकट हेरे, जिपिओको छाप लागेको रहेछ। तिनी हिजै हिँडिसकेकी होलिन्। कता कता मैले टाढा क्षितिजमा आँखा तानेर हेरे। जाईको हाँगो भाँच्न लाग्नु भएको गुरुसितबाट उम्केर गाउँको पुछारको पार्टीमा पुगेर बसेथे। गुरु कहाँबाट भागेर घर जाने साहस पनि भएन। 2 घन्टा जति त्यसै झोक्राएर बसिराखे। कति कुरा मनमा खेले, मुख्य ध्याउन्न चाहे, अर्कै गाउँमा गएर मध्यमा पास गरेको पण्डितसित पढ्छु भन्ने थियो। न खानु न खुट्नु। पाठशाला छुटेपछि विद्यार्थीहरू मेरो खोजीमा हिँडेछन्। खोज खोज खाजेरी कसको आँखा सोझेरी भन्दै सान्नानी म बसेको पार्टीमा आइपुगेछन्। गाउँको पाठशाला, हामी सबै केटाकेटी यसै एक ठाउँमा थुप्रिएर पढ्थ्यौँ। दुर्गा कवच, सरस्वती स्तोत्र पढ्ने ठिटीहरू पनि कहीँ कहीँ 1-2 जना हुन्थे। त्यही गाउँका विचारीकी छोरी सान्नानी पनि त्यही पढ्थिन्। उनको पाठ हितोपदेशको 2 पानामा थियो। सायद विद्या ददाती विनयम पढ्दथिन्। भर्खरै गुनियो चोलो दिएकी, तर सधैँ लबेदा सुरुवाल नै लगाउने तिनको बानी थियो। कतिपल्ट हामी उनलाई भाउजूकी छोरी भनेर गिज्याउँथ्यौँ। गुरुको बानी पाठ धेरैचोटि दोहोऱ्याएर भनिदिने थिएन। 1-2 पटक भनिदिँदैमा उनी समात्न सक्दैनथिन्, अनि पाठहरू विद्यार्थीले लगाइदिनु पर्थ्यो। चण्डी, अग्निस्थापना र दुर्गा कवच पढ्ने त हामी 2-3 जना मात्र थियौँ। त्यसमा पनि हितोपदेश पढ्ने त म मात्रै थिएँ। प्रायश सान्नानीलाई पाठ लगाइदिने अभिभारा मेरै थियो। सलै द्रव्येषु विद्यैव भन्ने अर्थ यिनले राम्ररी भन्न नसक्दा मैले तिनको कान निमोर्तिएको थिएँ। मेरो हातले भन्दा उनकै कानका मुन्द्राले घोचेर हो कि तिनलाई धेरै दुखेछ, उनी कराइन्। मलाई पो गुरुको कत्रो डर। केटा केटीको बानी 3-4 दिनसम्म फेरि तिनले मसित पाठ लगाइ भागिनन्, बोलचाल बन्द। आखिर एक दिन खेलमा झुक्किएर बोली फुट्यो। भोलिपल्टदेखि तिनी मनेर बसिन्, तर पाठ लगाई माग्ने भनेर होइन। आफ्नो पढ्दा पढ्दै उनले गल्ती माने भनेको सुनेमा झर्केर बताइदिँदा तिनी सच्याएर पढ्थिन्। तर जब तिनी पाठ लगाइ माग्न भनेर आइन्, अनि मैले घुर्की लाएपछि त्यस्तै हुन्छ भनेर कति ठोसे थिए, तिनी रातो मुख लगाएर रोइन्, तैपनि मैले क्षमा मागिन, अर्थ मात्र भन्दिए, बस त्यति हो। हामी दुईमा त्यसपछि झन् झगडा बढ्दै गयो। गुरुको डरले पाठ लगाइदिने र लगाई माग्ने सिवाय खेलकुदमा हामी प्राय बोल्थ्यौँ। बाटोमा कुरै छैन, बाहिर जति बोल्यो भित्र उति बोल्ने इच्छा हुन्थ्यो। कतिपटक त भोलि भोलिदेखि यसो यसो भन्छु भनेर गुन्यो, तर भेट भएपछि फेरि जस्ताको तस्तै। सायद तिनलाई पनि त्यस्तै हुन्थ्यो कि दैव जानोस्। उनी बिचारीकी छोरी, म थरीको छोरो, हामीलाई दिउँसो खाजा ल्याउने नोकर एउटै थियो, नारी घर थिए। उसले झगडा थाहा नपाओस् भनेर फेरि खाना हतपत गर्दै उनको भागको खाना लिएर आफ्नो छोडेर हिँडे, तर तिनले केही पनि बोलिनन्। कतिपल्ट दुवै भाग लिएर उनलाई थोरै छोडिदिन्थे। उनको मौन र शान्त चालले मलाई मनमनै झने कुण्याउँथ्यो। तिनलाई त्यसरी सताएकोमा मलाई त्यस बेला कहिले पछुताउ लागेन, तर झगडाले हामी दुईलाई झन्झन वरवर डोर्याएर ल्याएको जस्तो लाग्थ्यो। उनका पुष्ट गालामा हाँस्दा दुवैतिर खाल्टा पर्थे, भर्खर साटेका दुईटा दाँत खिस्सा थोथा देखिन्थे, अनि थोती भनेर कसैले गिज्याउँदा तिनी राति भएर बोल्दथिन्। त्यस बेला काला नानी चुक जस्ता काला परेलाभित्र हिउँ जस्ता भुइँमा टल्कन्थे। तिनी जति जवाफ दिन्नथिन् मलाई उत्ति रिस उठ्दथ्यो, तर फोस्रो रिस, भुलचाल नभएको धेरै दिन भएथ्यो। एक दिन रोटी पिङ खेल्दा खेल्दै मेरो निधारमा चोट लागेर रगतको धारो लाग्यो। सबै साथीहरू अक्कन भक्क परे, एक दुईजना त भागे पनि। म हातले रगत थामेर घाउको भन्दा बा आमाको डर सम्झेर झोक्राउँदै थिएँ। सानानीले आफ्नो पटुका भिजाएर ल्याई घाउमा पानीको धारो दिए। बगरेको खसी झैँ मुन्टो तरिदिने सिवाय मैले अरू केही पनि गरिनँ। तिनले अर्कै साथीसित भनेको सुने, कसैले हाम्रो आमासित मागेर एक सिक आयोडिन र थोरै रुवा ल्याइदिए पनि हुने। एक छिन पछि आयोडिनले चहर्याउँदा मात्र मेरो बोली फुट्यो, धत्तेरी भो भो भन्दै कराए। टाउको बाँधिदिएर तिनी अर्की ठिटीको सहायताले भिजेको पटुका सुकाउन थालिन्। मैले न बोले न दुखाइ दिएकोमा गाली गर्न सके, खालि ट्वालट्वाल्ती मुखमा एकछिन हेरे, बस त्यति हो। तिनको मुखमा न हँसी, न अरू साथीहरूका मुखमा चाहिँ ग्लानी, न भय, केही पनि थिएन। गहिरो त्यहाँ मातृत्वको भावना, सहृदयता, सहानुभूति र अनन्तता मात्र थियो कि। एक दिन वनमा काफल ऐसेलु खान जाँदा रुखमा चढेर काफलका साना साना हाँगा भाँचेर नबोली नबोली खसाली दिँदा फेदमा बसेर तिनले त्यो काफल टिप्दै कुपो कुपो खाएकी थिइन्। मेरो त प्रति उपकारको सानो टुक्रा आजसम्म बस त्यति हो। तिनको गोलो लाम्चिलो चेहरा, खोपिल्टे गाला, पोसिला कपोल, आहला र लामा आँखा, लामा दुई चुल्ठा कपाल, देब्रे गाला मुनिको कोठी, मसिना मटिला र साना हात, गुरुलाई पाठ सुनाउँदा रातो गुलाब जस्तो भएको तिनको मुख, सबै ताजा, अझै आँखा अगाडि नाच्दै थिए। एक दिन नेपाली संक्षिप्त रामायण बाँचेर साथीहरूलाई मैले सुनाउँदा सुन्दर काण्डमा तिनले धेरै पटक आँसु पुछेको म अझै पनि सम्झन्छु। पाठशालाबाट भागेर आई पार्टीमा बसिरहँदा तिनी सन्नानीले आएर भनिन्, बाबुदाई गुरुले भन्नुभएको, हिँड रे, पिट्नुहुन्न रे त गुरुले, अनि गुरुलाई त्यस्तरी घुर्की देखाउँछन् त, गुरुलाई घुर्की देखाउन लाज लाग्दैन, भोलि तिनी गुरुसित पढ्नुपर्छ क्यारे, अब हेर त भरे बाले भात पनि खान नदिने रे बाबै। मैले सन्नानीलाई भने, तिमीलाई धेरै जान्ने हुनु किन पर्यो सन्नानी, जाऊ न त जाऊ, तिमी जाऊ, तिमीले खान पाए त भइगयो त, हामी जेसुकै गरौँ, तिमीलाई के को वास्ता। सुन न बाबुदाई, यहाँ छ नि यहाँ यो पार्टीमा, यसमा त दमैको वीर, भुँडी खोलाका काला र निला न निला आँखा भएको, जगलता फिजाको या राक्षसको जस्तो लामा लामा दारी भएको, कसैको खुट्टा नभएको, कसैको हात नभएको, त्यस्तो भूत मसान पो आउँछन् रे बाबै। आए के त सन्नानी, मलाई नै खान्छ, तिमीलाई खाँदैन के रे, म त जान्न कसको के लाग्छ हेरौँला, तिमी चाहिँ किन आकिने बरु यहाँ, बरु तिमी गइहाल, उही पनि हामी तिमी जस्तो स्वास्नी मान्छे हो र, भूतले खानालाई त्यस्तो गुरुसित हामी त पढ्दा पनि पढ्दैनौँ। सान्नानी उल्टै बिस्तारै मनेर आएर बसिन् र एकछिनपछि भन्न लागिन्, सुन न बाबुदाई, तिमी साँच्चै जान्नु, आमाले के भन्नु होला, उहाँ गुरु त्यसै पर्खिराख्नु भएको छ, गुरुसित पनि यस्तो गर्छन् त बाबुदाई, विद्या ददाति विनयम भनेको होइन, रिस खा आफू, खुस खा अर्को, त्यति पनि थाहा छैन, अन्नाहकमा आज नरेले खानेकुरा पनि फर्काएर लग्यो मात्रै, झन् आज ढकनी बनाएर पठाइदिएको थियो रे, तिमी साँच्चै नजाने, सुन न बाबुदाई, बरु हाम्रो घरमा जाम्न त हिँड, भरे खाइवरी हामी कहाँ आमा भएको ठाउँमा सुतम्ला, अनि आमालाई म कसैले नबन्दिनुहोस् पनि भन्छु। माया लागे अरू रातभरि हामीलाई खोजिरहन्छन्। अझ कति विद्यार्थीहरू त खेतको कान्ला कान्ला बारी बारीमा खोजिरहेका होला नि तिमीलाई। अनि भोलि एकैचोटि देखिँदाखेरि कस्तो मोज हुन्छ भन त। अनि के त बाबुलाई, हाम्रो घरमा एक दिन पनि खानुहुन्न त? अनि थाहा छ, हाम्रो घरमा एउटा कालिज पनि ल्याएको छ। जाम न हिँड बाबुदै, साँझ पनि परिसक्यो, मलाई त डर पनि लाग्छ। कसरी जाने अनि अँध्यारोमा? बिन्ती के बाबुदै, तिमी यहीँ बस्ने भए पनि मलाई घरसम्म त पुर्याइदेऊ, मलाई साथीसम्म त भइदेऊ, धर्म हुन्छ के सत्य? सान नानीले त्यतिका बेरसम्म के भनेथिन्, सबै खुरु खुरु भरि आएर रित्तै फर्किए। म नजानमा पुष्ट्याइदिने मसित प्रमाण थिएन, न रातभर त्यस्तो पार्टीमा धुमधुम्ती व्रत बसेर मसान कुर्ने साहस नै थियो। खालि म आए थिएँ, फर्किनु मेरो भनेको नपुग्नु सिखी तोडिनु थियो। त्यसैले मनमा जस्तो भए पनि मेसिन जस्तै मैले मुख चलाएँ। होइन साननी, तिमी किन यस्तो एकोहोरी भाकी भन त? मैले भने त तिमीलाई म जान्न भनेर, मलाई के खान पनि पर्दैन, मलाई के ओढ्नु पनि पर्दैन, ओछ्याउन पनि पर्दैन, भयो म यस्तै छुरे, कसको के लाग्छ? आफ्नो केही विराम नभए पनि त्यसै पिट्ने पण्डितसित कोही पर्छ सान्न नि? त्यस्तो लामो कलमको सरले पिटेर भएन, अझ जाईको हाँगा भाँच्न खोज्छ, उही पनि तिन पल्टसम्म पो त सहन सकिन्छ सान्न। गोरु हो र, राम्रो मुख एक दिन गर्नु छैन जुङ्गे पण्डित कहीँको। आ बरु म त संस्कृत पनि पढ्दिनँ सान्न। अनि त्यो नरेले ल्याएको ढकनी तिमीले खाएको भए त भइहाल्थ्यो नि, किन फर्काउनु पर्थ्यो? तिमी जाऊ सान्नानी, अहिलेसम्म बेर भएको छैन, उच्यालै छ, बरु अब होला, म त यहीँ छु, के को डर मलाई? गल्ली गल्ली बोल्दै जाऊ तिमी एक्लै, केही पनि डर हुँदैन, कोही मान्छे झुवास भेटियो भने को हो भनेर कराउ, भइहाल्छ, बरु घरमा गएर म यहाँ छु भनेर कसैलाई पनि नभन, फेरि सिनोमा गिद्ध दुरिए जस्तो हुन्छन् सबैजना। हेर सान्नानी, भन्यौ भने मलाई मारेको बाप, ल जाऊ म यहाँबाट हेरिराख्छु, तिमी नडराइकन जाऊ। घाम डाँडामा डुबिसकेका थिए। पृष्ठभागको पूर्वी डाँडाको सिवाय अन्त कहीँ पहेँला घाम पनि थिएनन्। जाडो मास खेतमा काम गर्ने हली गोठाला कोही पनि थिएनन्। वनबाट घाँस दाउरा ल्याउनेहरू कोही गाउँदै, कोही सुसेलो हाल्दै एक दुई दफा गाउँ पसेको देखिन्थे। सारुङ, काग, चिबे र अरू धेरै चराहरू त्यही वरपरका बाँसका गाज, पिपलका रुख र पलासका रुखहरूमा कल्याङ र कुलुङ गर्दै बाँस खोज्दै थिए। कति ससाना चराहरू पनि फाट्टफुट्ट उड्दै पनि थिए, सायद म जस्तै ठुस्किएर निस्केका पनि होला। हावा मन्द तर गहिरो थियो, बाँस र पिपलका पात फरफराएको स्पष्ट सुनिन्थ्यो। पश्चिम डाँडामाथि रातो आकाशमा कलेजी बादल कहिले गोरु, कहिले घोडा, कहिले चरा, कहिले मान्छे भएर अवतार बदल्दै थियो। डाँडाका सिक्रा रुखका तार जस्ता देखिन्थे, कति रुख त परम्परामा अङ्गालो हाले जस्ता। दुईजना घाँसी र घसिनी त्यही बाटो कुरा गर्दै आए।
हत्तेरिका, आज त छिटो गर्ने भन्दा भन्दा पनि बित्यो, उहाँ छोरो कति रोइरहेको होला, बिहान उस बेला एकपल्ट दुध खुवाएर बनपसे कि यस बेला भइसक्यो। अनि सुन न, तिमी भोलि कति बजे आउँछौ? अब आजकै बेला त होला नि। सुन न, भोलि त पल्लो पाखामा जाने है, अलि चाँडो आउने तिमी, त्यता त चौपट्टै राम्रो घाँस छ रे के। ल अब भोलिको कुरा भोलि नै हुन्छ अब।
अनि एउटी एकातिर लागि अर्की अर्कोतिर। सान्नानी चाहिँ त्यो चराचुरुङ्गीको खैला बैलाले गरेको सुनसान गल्ली गल्ली उँभोतिर लागिन्। तिनले जाँदा जाँदै लवेदाको फेरले आँखा पुछे जस्तो देखे। मैले धेरै टाढा क्षितिजमा अझ खोजेर आँखा ताने, केही पनि भेटिएन। शून्य आकाश, बादलहरू अलिअलि यताउति सडकमा भुस्या कुकुर झैँ घरेङुरुङ गरिरहेका, सायद महिलाई पो भुकिरहेका हुन् कि। सडकमा त मान्छेहरू जस्ताको तस्तै हिँडिरहेकै थिए, तिनीहरूले मलाई देखेनन् कि। असन्तोषी बादलले भने सुख दिएनन्। झर्र पानी परेको झ्यालबाट देखिन्थ्यो, प्रत्येक धारा प्रत्येक थोपा आपसमा बात मार्दै झरे जस्ता, मतिर हेर्दै काने खुसी गर्दै गिज्याएर बाटो लागे जस्ता देखिन्थे। मलाई घोचेर जिस्क्याउन आएका दुई चारवटा हुल्या होलन् केही बाछिटाबाट भित्र पसे। पानी दिनसितै बिदा भयो, साँझ आयो, झ्यालबाट बिस्तारै बिस्तारै रात्रिका अग्रदूतहरू आउन थाले। थाहा नपाउने गरी बिस्तारै बिस्तारै हिउँ आए जस्तो एक एक गरेर कोठा चोटा सडक वरपर मेरा आँखा अगाडि सबै अन्धकार सिपाही सशस्त्र खडा भए जस्तो लाग्यो। सडक पारी वरपरका कोठाबाट त तिनीहरूलाई बत्ती बालेर भगाए, तर ती सबै अन्तबाट भागेका पनि मैतिर आए जस्ता देखिन्थे। मलाई केही सुझेन, मेरो अर्को क्षण छटपटिएर अत्तालिनु र कराउनु थियो। त्यसरी घेरामा परेर म कति बेर अन्न सक्थेँ र, तर यत्तिकैमा नोकरले आएर स्विच खोल्यो। ती सिपाहीहरू कता भागे कता, ज्यादै टाढा देखिन्थे। म तिनैलाई हेरेर धेरै बेर अर्धतन्द्रामा बसिराखेँ। मेरो मनमा चाहिँ कहिले नबिलाउने गरी एउटै आवाज गुन्जिराख्यो, तपाईँ यहाँ डाक्टरी बन्नुहुन्छ हो।
आजको कार्यक्रम यही सकिन्छ। आशा गर्छौँ आज प्रस्तुत कथाहरू र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला, यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल। प्रतिक्रियाका लागि facebook.com/थाहासञ्चार वा thahasanchar@gmail.com।